صلی علی رسول الکریم. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. السلام علیکم خواتین حضرات. دو سنڈیز پہلے کسی صاحب نے ایک سوال مجھ سے پوچھا تھا یاجوج ماجوج کے بارے میں. انفارچونیٹلی وہ میرے ذہن سے نکل گئی بات, تو لاسٹ سنڈے ان صاحب نے مجھے دوبارہ ریمائنڈ کرایا تھا دعا کے دوران. میں ان سے معذرت چاہتا ہوں. بڑھاپے کی وجہ سے بہت سی چیزیں ذہن سے نکل جاتی ہیں. ویسے یہ بہانہ اچھا ہے, آدمی جن چیزوں کو بھلانا چاہے اس کو بڑھاپے کی آڑ لے کے اور یادداشت کی کمزوری کی آڑ لے کے بڑی خوبصورتی سے آدمی کہہ دیتا ہے کہ صاحب سوری میں بھول گیا. میں سورہ کہف میں ذکر ہے یاجوج ماجوج کا, اس کے بارے میں کوئی آتھینٹک ریکارڈڈ ہسٹری نہیں ہے, لیکن اندازہ یہی ہے کہ یہ حضرت عیسیٰ علیہ السلام کی پیدائش سے کوئی 1500 سال پہلے قوم مشرق میں بستی تھی. یہ مضبوط جسم کے, چوڑے چہرے اور چھوٹی آنکھوں اور چھوٹے قد کے لوگ ہیں. ان کے بارے میں جو نشانیاں بیان کی گئیں ان سے لوگوں نے یہ اندازہ لگایا کہ غالباً ان کا تعلق چین سے ہے یا منگولز ہیں. یہ ہسٹورینز زیادہ تر اس چیز پر متفق ہیں کہ یہ منگولز ہیں, کیونکہ ان کے بارے میں کہا یہ جاتا ہے کہ یہ چھپکلیاں, سانپ, دوسرے کیڑے مکوڑے, گھوڑے, خچر, یہ سب کو کھا جاتے تھے. تو ہمارے یہاں جو فار ایسٹ کے علاقے ہیں یا چائنا کا علاقہ ہے وہاں یہ سب چیزیں کھائی جاتی ہیں. تو ان اس حلیے اور ان نشانیوں کے ساتھ یہی گمان ہے کہ شاید منگولز یا چائنیز نسل ہے. آپ صلی اللہ علیہ وسلم کا بھی اس سلسلے میں ایک فرمان موجود ہے کہ یہ قوم اس وقت ظاہر ہوگی جب دنیا پر حضرت عیسیٰ علیہ السلام حکومت کر رہے ہوں گے, اور یہ سیلاب کی طرح اس وقت آئیں گے. رب تعالیٰ حضرت عیسیٰ علیہ السلام کو یہ حکم دے گا کہ وہ کوہ طور پر پناہ لے لیں, کیونکہ اس وقت سبھی مسلمان ہوں گے اور سب لوگ حضرت عیسیٰ علیہ السلام کے ساتھ کوہ طور پر چلے جائیں گے. اور ایک وقت آئے گا کہ کوہ طور کے اس دامن میں خوراک کی قلت ہو جائے گی, اور حضرت عیسیٰ علیہ السلام اور دوسرے مسلمان اللہ کے حضور دعا کریں گے کہ یا اللہ ہم پر سے رزق کی تنگی ہٹا لے. تو رب تعالیٰ ایسی وبا پھیلا دے گا زمین پر جو کیڑوں کی صورت میں ہوگی, اور وہ کیڑے یاجوج ماجوج قوم کے گردن کو کھانا شروع کر دیں گے, جس سے یاجوج ماجوج قوم پوری ہلاک ہو جائے گی. اور اس کے بعد حضرت عیسیٰ علیہ السلام اپنے فالوورز کے ساتھ کوہ طور سے نیچے اتر آئیں گے, اور وہاں چونکہ سمیل پھیلی ہوگی ڈیڈ باڈیز کی وجہ سے, تو حضرت عیسیٰ علیہ السلام اور ان کے فالوورز دعا کریں گے اللہ کے حضور کہ یا اللہ ہمیں اس بیڈ سمیل سے نجات عطا کر دے, جس کے نتیجے میں رب تعالیٰ ایسے جانور بھیج دے گا جن کی گردنیں اونٹ کی طرح لمبی ہوں گی, اور وہ ان لاشوں کو اٹھا کر لے جائیں گے, لیکن جو ان کے ریزیڈیولز باقی رہ جائیں گے اور جو کیڑے وہاں باقی رہ جائیں گے, اس کے لیے رب تعالیٰ آسمان سے اتنی تیز بارش برسائے گا کہ وہ تمام زمین دھل جائے گی اور ان کیڑوں سے پاک ہو جائے گی. اسی سلسلے میں ایک روایت ہے کہ جب یہ یاجوج ماجوج قوم ظاہر ہوگی تو وہ جہاں جہاں ان کے راستے میں پانی آئے گا اس سب پانی کو پی جائیں گے, حتیٰ کہ فلسطین میں ایک بڑی جھیل ایک زمانے میں تھی, تبروز غالباً اس کا نام تھا, کہ وہ اس جھیل کا پانی بھی سب پی جائیں گے اور اسے خشک کر دیں گے. जैसे मैंने अर्ज किया कि इनके बारे में कोई ऑथेंटिक हिस्ट्री रिकॉर्ड नहीं हुई याजूज माजूज कौम के बारे में, कुरान पाक ने भी ज्यादा तफसील इसके बारे में बयान नहीं की है, लेकिन ख्याल यही है कि ये चाइना का एक प्रोविंस है, ज़ेनहू, आजकल एक बड़ा इंडस्ट्रियल जोन है वो। मुझे इत्तेफाक हुआ, वहां मैंने विजिट किया, लेकिन वक्त की कमी और काम के प्रेशर की वजह से मैं उस वादी में जा नहीं सका, जिसके बारे में ये कहा जाता है कि याजूज माजूज कौम आजकल वहां कैद है। लेकिन जो चाइनीज लोगों से वहां मेरी बातचीत हुई, उन्होंने कंफर्म किया कि वहां दो पहाड़ियां मौजूद हैं और उनके दरमियान जो फासला है वहां एक दीवार बनी हुई है। उस दीवार को वो लोग दी फर्स्ट ग्रेट वॉल कहते हैं चाइनीज। इसी याजूज माजूज कौम के सिलसिले में एक रवायत यह है कि इजिप्ट के फिरौन गुजरे हैं, एक बड़े फिरौन थे अमनहन दी थ्री उसका नाम था, उसके यहां एक बच्चा पैदा हुआ जब वो 1362 कबल ईस्वी में तख्त पर बैठे तो उन्होंने अपना नाम एकेंटन रख दिया, और 1360 कबल ईस्वी के लगभग वो बादशाह तौहीद की तरफ चले गए। और जब उन्होंने ये महसूस किया कि वो बहुत ताकतवर हो गए हैं तो उन्होंने फिर उसका ऐलान कर दिया और इजिप्ट के वस्त में एक टेंपल बनाया और उस टेंपल में बुतों की पूजा की ममानत कर दी। और यही बादशाह मुसलमानों के नजदीक ज़ुल्क़रनैन अलैहिस्सलाम के नाम से जाने जाती हैं। ये वो बादशाह हैं जिन्होंने शायद सब बादशाहों से ज्यादा मशरक और मगरिब की तरफ सफर किया, फिर शुमाल और जुनूब की तरफ सफर किया। ये उस जगह को देखना चाहते थे जहां से सूरज तलू होता है, तो वो ईस्ट में मालदीव के जज़ायर तक आ गए, इसके क्राइन और आसार मिलते हैं। मालदीव के जज़ायर के करीब ही एक और जज़ीरों का मजमुआ है, 1000 जज़ीरे छोटे छोटे। खुद मालदीव भी से आपको मालूम है कि जज़ायर का मजमुआ है, और इसमें कुछ जज़ायर तो ऐसे हैं जो सिर्फ इतने बड़े हैं कि उन पर एक 5-स्टार होटल बना हुआ है और जजीरा खत्म हो गया, इतने मुख्तसर हैं। बड़े से बड़ा जजीरा भी चंद किलोमीटर लंबा और चंद किलोमीटर चौड़ा है, लेकिन खूबसूरत इलाका है। बहुत गर्मी शदीद होती है वहां, ह्यूमिडिटी है। अगर कभी आपको मौका मिले तो मालदीव में जरूर जाइए, इसे हम उर्दू में मालदीप कहते हैं। इंतहाई खूबसूरत इलाका है, जिंदगी में 2-3 बार मुझे मौका मिला कि जब काम की थकन बहुत बढ़ गई तो मैंने मालदीप में जाके पनाह ली थी काम से, और खूबसूरत इलाका। तो हज़रत ज़ुल्क़रनैन अलैहिस्सलाम यहां तक मालदीप तक आए हैं, इधर सफर करते हुए चाइना में भी पहुंचे, और वहां के लोकल्स ने इनको चू के नाम से, CHU चू के नाम से पुकारा। तो चाइनीज जुबान में चू असल में एलियंस को कहते हैं। बाय द वे, याजूज माजूज ये भी चाइनीज जुबान ही का एक सेंटेंस है जो 6 अल्फाज पर मुश्तमिल है। याजूज माजूज वहीं से आया है ये लफ्ज, और अंग्रेजी में याजूज माजूज को गॉग एंड मगॉग कहते हैं। इसलिए अगर हम किसी अंग्रेज से बात करें तो याजूज माजूज समझ नहीं पाएगा। उन्होंने, लोकल्स ने इनसे दरख्वास्त की कि ये कौम जालिम है और हम पर हमले करती रहती, तो उसके जवाब में हज़रत ज़ुल्क़रनैन अलैहिस्सलाम ने चाइना के प्रोविंस ज़ेनहू में दो पहाड़ों के दरमियान एक 7 किलोमीटर लंबी दीवार तामीर की, जो बेस से 36 मीटर वाइड है और टॉप पर 6 मीटर वाइड, और उसकी हाइट 9 मीटर्स है, ताकि याजूज माजूज कौम उधर ना आ सके। तो रवायत यह है कि वो दीवार जो हजरत ज़ुल्कनैन अलैहिस्सलाम ने तामीर की थी लोगों की हिफाजत के लिए, याजूज माजूज सारा दिन उसको चाटते रहते हैं और शाम तक वो उस दीवार को चाट चाट के इतना पतला कर देते हैं कि वो एक कागज की तरह हो जाती है। तो जब अंधेरा होता है तो उनके जो लीडर हैं वो उनसे कहते हैं कि चूंकि अब ये कागज की तरह पतली दीवार रह गई, कल सुबह इसको एक धक्का देंगे ये दीवार गिर जाएगी, तो वो वापस चले जाते हैं। लेकिन खुदा अपनी कुदरत से उस दीवार को रातों रात दोबारा से उसी ओरिजिनल साइज पर ले आता है। तो अगले दिन जब वो आते हैं तो फिर उसे चाटना शुरू कर देते हैं। रवायत यह है कि कयामत के करीब जब हजरत ईसा अलैहिस्सलाम की हुकूमत होगी जमीन पर, तो उनका एक लीडर शाम को उनको जब घर जाने के लिए वापस कहेगा तो वो इंशाल्लाह का लफ्ज इस्तेमाल कर लेगा कि अब चूंकि ये कागज की तरह पतली दीवार रह गई है तो कल सुबह हम आएंगे तो इंशाल्लाह ताला इसको हम फौरी तौर पर गिरा लेंगे। तो नेक्स्ट डे जब वो आएंगे तो वो दीवार, ये इंशाल्लाह ताला कहने के अगले दिन, तो दीवार उसी तरह कागज की तरह पतली होगी और वो उसको आसानी से गिरा लेंगे। उसके बाद वो फिर फैल जाएंगे रुए जमीन पर। वो अगला उनका जो रवैया है वो तो मैंने आपसे अर्थ कर ही दिया। तो ये याजूज माजूज के बारे में इंफॉर्मेशन जो कुछ मुझे मालूम है वो मैंने आपसे अर्थ कर दी, और मैं उनसे आपसे फिर माजर चाहता हूं कि मेरे जहन से वो कतई तौर पर बात महव हो गई थी। ज़ुल्कनैन अलैहिस्सलाम के बारे में एक और अर्ज मैं ये कर दूं कि हम तारीख में इन्हें बख्त नसर के नाम से भी जानते हैं, और जब ये इजिप्ट से चाइना की तरफ सफर आपने किया था तो बगैर किसी को बताए चले गए थे, किसी के इल्म में नहीं था कि जनाब हजरत ज़ुल्कनैन अलैहिस्सलाम, उनकी वालदा और उनके अहले खाना गए कहां। तो ये बाद में फिर कुरान पाक ने उसको क्लियर किया। किसी साहब ने लिखा है कि सूरह रहमान में कई मकामात पर रबुल मशरिकैन व रबुल मगरिबैन आया है, और उसके साथ ही वो मशहूर आयत है फबील आले रबिक मतकज़्ज़बान। अब ये इसमें क्या जानना चाह रहे हैं मुझे मालूम नहीं। रब ताला ने अपने आप को रबुल मशरिक भी कहा, रबुल मगरिब भी कहा, रबुल मशरिकैन भी कहा, रबुल मगरिबैन भी कहा। इसके बारे में बहुत सी तशरीहात की हैं। एक साहब ने इसको, इसकी जो तफसीर बयान की, शायद मैं उसके साथ मुत्तफिक न हो पाऊं जो तशरीह उन साहब ने की है। उलमा का कहना कुछ का ये है कि रबुल मशरिकैन और रबुल मगरिबैन, जो रब ने अपने आप को कहा, उससे मुराद ये है कि हर मुल्क की अपना एक मशरिक है, हर मुल्क का अपना एक मगरिब है। एक मुल्क में रहने वाले लोग जहां से सूरज तुलू होते देखते हैं उसको मशरिक कहते हैं, और जहां सूरज गुरूब होते देखते हैं उसे मगरिब कहते हैं। तो यूं ये कई एक मशरिक और कई एक मगरिब हो गए। तो इस नस्बत से रब ने अपने आप को रबुल मशरिकैन व रबुल मगरिबैन कह दिया, और जहां उसने अपने आप को रबुल मशरिक रबुल मगरिब कहा उससे मुराद जमीन का मशरिक और जमीन का मगरिब है। आई रियली फाइंड हार्ड टू एग्री टू दैट व्यू पॉइंट। रूहानियत के लिहाज से जिस तरह से जमीन पर खाने काबा है, इसी तरह आसमानों पर खाने काबा प्रोजेक्ट हुआ हुआ है। यह यूं कहिए कि जो आसमान पर खाने काबा है जिसे बैतुल मामूर कहते हैं, उसकी प्रोजेक्शन जमीन पर है और ये यहां खाने काबा हम कहते हैं। तो इसी तरह आसमानों की मशरिक और मगरिब भी हैं, तो जमीन की, और जैसे मैंने किसी नशिस्त में ये अर्ज किया था कि कायनात में कुल 70,000 जहान और 20,000 आलम हैं, तो वो जो 20,000 आलम हैं उनकी भी मशरिक और मगरिब है। इसी तरह आसमानों की मशरिक और मगरिब है, زمین کی مشرق اور مغرب ہے. تو جہاں رب تعالیٰ نے اپنے آپ کو رب المشرقین و رب المغربین کہا, اس سے رب کی مراد غالباً یہی ہے کہ آسمانوں کی کا مشرق اور آسمانوں کا مغرب, زمین کا مشرق اور زمین کا مغرب, ان 20,000 عالموں کا مغرب اور اس کا مشرق, سب کا مالک رب ہے. تو اس کو اگر جمع کے صیغے میں لیں گے تو مشرقین والمغربین بن جائے گا. جہاں تک نعمتوں کے جھٹلانے کی بات ہے تو میرے خیال میں تو اس کی کسی قسم کی وضاحت کی ضرورت پڑتی ہی نہیں ہے. اگر میں اپنی ذات کی طرف دیکھ لوں تو میں ذاتی طور پر اس آیت کی تفسیر ہوں. میں صبح سے شام تک رب تعالیٰ کے حضور یہ عرض کرتا رہتا ہوں, یا اللہ تو نے یہ نہیں دیا مجھے, یا اللہ تو نے مجھے وہ نہیں دیا, یا اللہ تو نے میرا یہ کام نہیں کیا, یا اللہ تو نے میرا وہ کام نہیں کیا, یا اللہ تو نے میری یہ دعا نہیں سنی, یا اللہ تو نے میری وہ دعا نہیں سنی. جبکہ پورے دن میں رب تعالیٰ صبح سے شام تک میرے سارے کام کرتا چلا جاتا ہے, وہ کام بھی جن کی خود مجھے خبر نہیں ہوتی. مجھے وہ تمام, میری وہ تمام ضرورتیں پوری کرتا چلا جاتا ہے بغیر مانگے, بغیر عرض کیے, جن ضرورتوں کا خود مجھے بھی ادراک نہیں ہوتا کہ یہ ضرورت پیش آ رہی ہے, رب تعالیٰ اس کا بندوبست پہلے ہی کر دیتا ہے. صبح سے شام تک رب تعالیٰ مجھے انواع و اقسام کی نعمتوں سے نوازتا ہے. مجھے وہ کچھ یاد نہیں رہتا, مجھے اگر یاد رہتا ہے تو صرف وہ ایک کام جو رب نے کیا نہیں, وہ ایک دعا جو رب نے قبول نہیں کی. تو اگر اس آیت کی عملی تفسیر دیکھنی ہے, مجسمہ تفسیر دیکھنا ہے, تو انسان کو دیکھ لیجئے. ہم سبھی من حیث القوم بھی صرف ان باتوں کو یاد رکھتے ہیں, اگر 1,000 دعائیں مانگی اور ایک دعا قبول نہیں ہوئی, 999 دعائیں قبول ہو گئیں, وہ 999 ہمیں یاد نہیں ہوتی, ایک دعا جو قبول نہیں ہوئی ہے وہ یاد رہتی ہے. تو یہ آیت اسی کی تفسیر ہے, اس آیت نے اسی کو بیان کیا ہے. حالانکہ ہم رب تعالیٰ سے اس طرح بھی مانگ سکتے ہیں کہ یا اللہ تیری بڑی مہربانی, تو اتنا رحیم و کریم اور اتنا مہربان ہے کہ تو وہ بھی عطا کرتا ہے جو ہم مانگتے ہی نہیں تجھ سے, تو ہماری وہ ضروریات بھی پوری کر دیتا ہے جن کا خود ہمیں ادراک نہیں ہے. یا اللہ تو ہمیں وہ کچھ عطا کرتا ہے جس کے ہم حقدار نہیں, یہ صرف تیری رحمت ہے کہ تو ہمیں وہ سب عطا کر دیتا ہے جس کے ہم حقدار نہیں. جہاں اتنی رحمتیں کرتا ہے, یہ رحمت بھی کر دے, یہ کام بھی میرا کر دے. تو اس میں شکر گزاری کا ایک پہلو نکل آئے گا, بجائے اس کے کہ ہم اس کی نعمتوں کو جھٹلا رہے ہوں. کیا فقیر سے دعا کرانا جائز ہے؟ بعض اوقات مجھ جیسے جاہل آدمی کو دعا کی ریکویسٹ کے جواب میں یہ محسوس ہوتا ہے کہ فقیر کو بات ناگوار گزری ہے. کیا دعا کروانے کے کوئی خاص آداب یا ٹی آرز ہیں؟ اس کی وضاحت کر دیں. دوسروں سے دعا کرانا سنت ہے, دعا کروانے میں حرج نہیں ہے, ضرور کروائیے, بلکہ اچھا ہے کہ خود بھی دعا کیجئے, دوسروں سے بھی دعا کروائیے اپنے لیے. لیکن ہم عیسائیت کی طرح اپنی عبادات کو بھی کمپارٹمنٹلائز نہ کر دیں, اس کو سیکشنلائز نہ کر دیں کہ عبادت کروانا پادری کا کام ہے, اپنے گناہوں کا کنفیشن پادری کے سامنے کر لیا جائے اور اس سے کہا جائے کہ ہماری بخشش کی دعا کر دو کہ اللہ ہمارے گناہ معاف فرما دے, اور وہ جب پادری کہہ دے کہ ہاں جاؤ تمہارے گناہ معاف کر دیے گئے, اور وہ پادری صاحب اپنی فیس لے کے جیب میں ڈال لیں, تو خوش خوش ہم چلے آئیں کہ صاحب فادر نے دعا کر دی, میرے گناہ معاف کر دیے گئے. ہم یہ کمپارٹمنٹلائز نہ کریں اس کو. فقیر جس بات سے بھاگے گا وہ اس بات سے ہے کہ جب وہ یہ دیکھے کہ لوگ یہ ذمہ داری فقیر کو سونپ کے خود بریو ذمہ ہو گئے, میں کسی فقیر کے پاس چلا جاؤں اور اس سے کہوں کہ اللہ کے حضور میرے لیے دعا کر دیں کہ یہ کام ایسا ہو جائے, اور خود جا کے میں ब्रिज खेलना शुरू कर दूं कि मैं फकीर के जिम्मे लगा आया कि वो दुआ करता रहेगा मेरे लिए और मैं अपना काम कर लूंगा। ये गलत है। मुसलमान खुद भी अल्लाह के हुजूर गिड़गिड़ाता है और दूसरों से भी रिक्वेस्ट करता है कि जब आप अपने लिए दुआ करें तो मेरे लिए भी दुआ कर दें। फकीर किसी की बात को माइंड नहीं करता। फकीर को यही एक एडवांटेज हासिल है कि रब ताला उस पर ऐसा कर्म कर देता है कि वो इन चीजों से ऊपर उठ जाता है कि किसी शख्स ने उसे किन लफ्जों में एड्रेस किया, किसी शख्स ने उससे किन लफ्जों में कोई काम करने को कहा, कोई शख्स कैसे आके उसके पास बैठा, कोई शख्स उससे किस अंदाज में उसने बात की। वो इन चीजों से काफी ऊपर उठ गया होता है क्योंकि उसने अपनी अना मार ली होती है। ये चीजें उस वक्त इंसान को तंग करती हैं जब उसकी अना मजबूत होती है। फकीर तो पहला काम ही यही करता है कि अपनी अना को मार देता है। अलबत्ता वो रहता इंसान ही है, तो इंसानी फितरत में जिस तरह से ये बात है कि वो साफ सुथरी चीज को देख के खुश होता है, सलीके से अरेंज्ड चीजों को देखकर उसकी तबीयत में एक खुशगवार मूड पैदा होता है, इसी तरह खुश अतवार और खुश आदाब इंसान से मिलकर फकीर भी खुश होता है। तो ये फकीर की तबीयत की नफासत है, और फकीर की तबीयत की नफासत के खिलाफ अगर कोई बात होगी तो आम इंसान की तरह उसकी तबीयत में भी नागवारी आएगी। फकीर रहता इंसान है, वो अपनी इंस्टिंक्ट्स पर कंट्रोल तो डेवलप कर लेता है। जैसे यहां एक दिन मैंने मिसाल दी थी कि इंसानी इंस्टिंक्ट है कि वो धमाके की आवाज सुनकर उधर को फौरी तौर पर मुतवज्जो होता है, देखता है उसे। अगर यहां धमाका होगा तो हमारा कुदरती रिएक्शन ये होगा कि हम उठकर देखेंगे धमाका कहां हुआ, लेकिन फौजी का रिएक्शन ये नहीं होगा। किसी सोल्जर का रिएक्शन इसके बिल्कुल बरक्स है कि वो धमाके की आवाज सुनते ही जमीन पर लेट जाएगा और मिनट दो मिनट के बाद उठकर फिर देखेगा। सोल्जर है इंसान, वो अपने इंस्टिंक्ट्स को तब्दील नहीं कर पाता, लेकिन थ्रू ट्रेनिंग उनको कंट्रोल में ले आता है, उसके रिएक्शंस जो हैं वो कंट्रोल्ड होते हैं। इसी तरह फकीर अपनी तबीयत पर, अपने रिएक्शंस पर कंट्रोल तो डेवलप कर लेता है, लेकिन रहता इंसान ही है। तो अगर कोई शख्स उसके पास आके बैठ के ऐसी हरकतें करता है जो महज़ब लोगों को नहीं करनी चाहिए, तो रिएक्ट तो नहीं करेगा फकीर, चिढ़ भी नहीं जाएगा आपसे, नागवारी भी महसूस नहीं करेगा, लेकिन उसकी तबीयत की नफासत पर ग्रां जरूर गुजरेगी वो बात। तो जब हम किसी फकीर के पास जाते हैं, अब मुझे एक आदत है कि मैं किसी जब फकीर के पास जाता हूं दुआ करवाने, तो आमतौर पर मैंने देखा कि बगैर किसी प्लान के, बगैर किसी इरादे के, मैं 1857 से अपनी बात शुरू करता हूं। अगर मुझे ये दिक्कत रहती है कि मुझे कमीज का बटन बंद करने में 3-4 सेकंड लग जाते हैं, वो मुझे गवारा नहीं है, तो मैं अक्सर फकीरों के पास जाता हूं दुआ कराने, तो मैं 1857 से कहानी शुरू करता हूं कि मेरे दादा के दादा शेरवानी पहनते थे 1857 में, तो उनको बटन बंद करने में दिक्कत होती थी, तो उन्होंने उसकी जगह जिप इस्तेमाल शुरू कर दी, फिर मेरे दादा के वालिद ने इसको फर्दर इम्प्रूव कर लिया। तो करता करता मैं फिर अपनी जात पर आता हूं, और उसके बाद मैं उनसे कहता हूं कि साहब ये मेरी शर्ट का बटन जो है ये बंद करने में आजकल मुझे 3.5 सेकंड लग रहे हैं, तो बड़ा मुश्किल है, बहुत ही तकलीफ में हूं, समझ में नहीं आता किधर कुएं में छलांग लगाऊं, ये बटन कम वक्त 3.5 सेकंड में बंद होता है, तो आप दुआ कर दीजिए या कोई वजीफा दे दीजिए, मेरा बटन खुद ब खुद बंद हो जाया करे। अब वो फकीर बेचारा, ये मेरी कहानी जो 1857 से शुरू हुई है, वो इस तमाम अरसे में जस्ट वंडरिंग अराउंड कि ये साहब कहां जाके बात को खत्म करेंगे, इनका असल मसला क्या है। अब उस पर यह भी प्रेशर है कि फकीर पर, कि भाई बंदा तो आया मेरे पास बटन का मामला लेके, बाहर हजार आदमी और भी बैठा है इंतजार में, अगर ये मुझे सीधा एक जुमला कह दें तो वो बेचैन हो रहा होता, नागवारी नहीं है उसमें, वो उसकी तबीयत की बेचैनी है, वो उसका एक एक रुमा पुकार पुकार कर रहा, प्लीज बी ब्रीफ, प्लीज बी ब्रीफ। अब वो मैं ये समझ रहा हूं कि वो नागवारी का इजहार कर रहा है, असल में वो ये कह रहा होता है कि प्लीज शाह साहब ट्राई टू बी ब्रीफ। लेकिन इसके बरक्स अगर कभी ऐसा हुआ कि मैं जल्दी में हूं, मुझे सिनेमा का टिकट खरीद के आया, फिल्म शुरू होने का डर है कि फिल्म शुरू हो जाएगी, तो मैं किसी फकीर के पास गया, उनसे उनके हुजरे के दरवाजे ही पे मैंने सलाम किया बड़ी तेजी से, अस्सलाम वालेकुम जनाब, मेरा नाम सरफराज है, मैं ये दुआ कर दीजिए मेरा बटन जल्दी से बंद हो जाए, अस्सलाम वालेकुम, मैं जा रहा हूं, चला गया। तो मैंने देखा फकीर ने बड़े दिल से दुआ कर दी फौरन, वो वेलकम करता है नेक्स्ट टाइम, तो उसमें नागवारी नहीं है, वो उसके अंदर एक बेचैनी पैदा हो रही है कि बात ये आदमी मुख्तसर कर ले ताकि दूसरों को मौका मिल जाए बात करने का। लेकिन अनफॉर्चुनेटली मुख्तसर बात मेरे लिए करना दुश्वार होता है। तो आदाब की फिक्र न कीजिए, लेकिन एक चीज याद रखिएगा कि साफ सुथरा इंसान जिसके आदाब भी साफ सुथरे हैं, नफीस हैं, गुफ्तगू भी नफीस है, और उसके अंदर गुफ्तगू थोड़ी सी प्लेजेंट है, अगर अल्फाज प्लेजेंट इस्तेमाल करता है, लहजा प्लेजेंट है, तो ये फकीर क्या हर शख्स को वो आदमी पसंद आ जाएगा। आप खुद अपनी जगह देखिए कि आपको कौन से लोग पसंद आते हैं, इसी तरह फकीर क्यों पसंद आता है दूसरों को, इसलिए कि वो अपने दुख बयान नहीं करता किसी से, अपनी मुश्किलात का रोना नहीं रोता किसी के सामने, अपनी बदहाली का जिक्र नहीं करता किसी के सामने, बल्कि जैसे मैंने अर्ज किया कि फकीर तीन काम करता है, ये तीन झूठ बोलता है फकीर, कि जब वो भूखा होता है तो अपने आप को पेट भरा जाहिर करता है, जब मुसीबत में या मुश्किल में होता है तो अपने आप को बड़ा सुखी बयान करता है, जब वो तंगदस्त होता है तो अपने आप को खुशहाल जाहिर करता है। ये उसका एक अंदाज शुक्र है जो रब के हजूर इख्तियार करता है कि मैं अपने आका का शिकवा कैसे बयान करूं जो मुझे पालता रहा आज भी पाल रहा है, तो मैं इस जुबान से किस तरह कह दूं कि मेरे आका ने मुझे तंग रखा है, मेरे आका ने मुझे मुश्किल में रखा है, मेरे आका ने मुझे बीमार रखा हुआ है। वो कभी नहीं कहता, बल्कि जाहिर इसके बरक्स करता है। नतीजा ये है कि फकीर सबको पसंद आता है कि उसका कोई दुख ही नहीं है जो किसी के इल्म में आए, तो लोग ये समझते हैं कि इसे कोई दुख नहीं, कोई मुश्किल नहीं, कोई तकलीफ नहीं, ऐसा नहीं है, वो इंसान है। कुरान के फरमान के मुताबिक रब इंसानों के दरमियान दिनों को फेरता रहता है, तो फकीर भी इंसान है, उस पर भी अच्छे बुरे दिन आते रहते हैं, लेकिन वो उसका इजहार नहीं करता कि उसके नजदीक वो न शुक्रगुजारी है अल्लाह की, उसका इजहार हो जाए। तो जब हम अपने दुखों को किसी के सामने बयान नहीं करते बल्कि दूसरों के दुखों को हम हमदर्दी से सुनते हैं और उन जख्मों पर मरहम रखने की कोशिश करते हैं, तसल्ली का पहा रखने की कोशिश करते हैं, तो फिर हम सबको पसंद आने लगते हैं। ये मत भूलिए कि फकीर भी इंसान है, तो उसके साथ जाके आप अगर खुशगवार लहजे में गुफ्तगू करेंगे, हंसते हुए अल्फाज में गुफ्तगू करेंगे, तो उसके दिल में उतर जाएंगे आप। और फकीर की दुआ से ज्यादा अहम यह है कि फकीर किसी से प्यार करने लगे, क्योंकि फकीर का दोस्त जो ऊपर अर्श पर बैठा है वो इतना वजादार है, इतना हया वाला है कि वो आज खुद अपने दोस्त के दोस्तों के काम करने शुरू कर देता है। ये यहां चंद ही रोज पहले मैंने अर्ज किया था, ये सवाल पहले भी किसी ने कहा था कि सैयदना हजरत गौसुल आजम दस्तगीर साहब ने इरशाद फरमाया कि मेरा कदम तमाम वलियों की गर्दन पर है, تو اس پر ان صاحب نے میری رائے مجھ سے پوچھی ہے. اس سے مراد صرف اور صرف یہ تھی کہ میرا مقام تمام اولیاء کرام سے بلند ہے اور وہ بلندی دوسرے اولیاء کرام سے کافی ہے. تو چونکہ جناب عبد القادر شیخ حضرت غوث العظم دستگیر صاحب کو اللہ نے بڑی فصیح و بلیغ زبان عطا فرمائی تھی, آپ کا ایک ایک جملہ بہت لٹرری ہے, اس کی گہرائیوں میں اگر کوئی سا آپ کا فرمان دیکھیں گے بہت گہرائی ملے گی, بڑی فصاحت اور بلاغت ملے گی. تو بجائے اس کے کہ جناب حضرت پیران پیر غوث العظم دستگیر صاحب سیدھا سیدھا یہ کہہ دیتے کہ میرا مقام دوسرے اولیاء کرام سے بہت بلند ہے, آپ نے اس کو استعارے میں بیان کیا کہ میرا پاؤں تمام اولیاء کرام کی گردن پر ہے. مراد یہ ہے کہ میرا مقام دوسرے تمام اولیاء کرام کے مقام سے کہیں بلند ہے. کسی صاحب نے سوال خاصا تفصیل سے پوچھا ہے کہ قرآن پاک کے مطابق قیامت اچانک آئے گی, احادیث کے مطابق قیامت سے پہلے حضرت عیسیٰ علیہ السلام, حضرت مہدی اور دجال بھی آئیں گے, قرآن مجید کے مطابق حضرت محمد صلی اللہ علیہ وآلہ وسلم خاتم النبیین ہیں, حضرت عیسیٰ علیہ السلام کو موت دے کر ان کا درجہ بلند کر دیا گیا ہے, جبکہ احادیث میں قرآن پاک کے برعکس پیغمبر عیسیٰ علیہ السلام دوبارہ دنیا میں تشریف لائیں گے اور جزیہ معاف کر دیں گے قرآن کے برعکس. قرآن مجید کی تصویر قیامت کے احادیث مبارکہ کا تصور قیامت بالکل مختلف اور اس کی ضد ہے, آپ کا اس بارے میں نقطہ نظر کیا ہے؟ قرآن پاک سمبولک بک ہے, اس میں واقعات کی تشریح عام طور پر, میں یہ نہیں کہہ رہا کہ تمام کی نہیں, بلکہ عام طور پر نہیں کی گئی ہے. قیامت کے روز جو کچھ ہوگا اس ایک دن کی ہیپننگز قرآن نے بیان کر دی ہیں کہ سورج سوا نیزے پر اتر آئے گا, پہاڑ روئی کے گالے بن کر اڑیں گے, پھر اس قیامت کے گزر جانے کے بعد کا ذکر ہے ایک آدھ سینٹنس کا کہ سورج اسرافیل پھونکا جائے گا اور مردے اٹھ کھڑے ہوں گے, زندہ کر لیے جائیں گے. احادیث عام طور پر ان آیات کی تفسیر بیان کرتی ہیں جو مختصراً بیان کی گئی ہیں قرآن پاک میں. تو قرآن نے تو قیامت کے روز کی ہیپننگز کو بیان کیا ہے کہ قیامت کے روز کیا کیا ہوگا, احادیث کے اندر قیامت کی نشانیاں بیان کی گئی ہیں کہ قیامت کے آنے کی نشانیاں کیا ہوں گی, کہ جب یہ واقعات پیش آئیں گے تو سمجھ لیا جائے کہ اب قیامت آ رہی ہے. قرآن میں یہ نشانیاں اس طرح سے بیان نہیں کی گئی ہیں, وہاں ہیپننگز ہیں اس کی. احادیث مبارکہ میں آپ صلی اللہ علیہ وسلم نے جو کچھ فرمایا ہے وہ اس کے کرائن و آثار بیان کیے گئے ہیں, ہیپننگز نہیں بیان کی گئی ہیں. باقی حضرت عیسیٰ علیہ السلام کو آسمان پر اٹھا کر نعوذ باللہ آپ صلی اللہ علیہ وسلم سے بلند مقام دے دیا گیا ہے, یہ قطعی طور پر غلط ہے. حضرت عیسیٰ علیہ السلام ضرور تشریف لائیں گے دنیا میں, لیکن ایک امتی کی حیثیت سے, ایک نئے رسول اور نئے پیغمبر کی حیثیت سے نہیں آئیں گے. نبوت اور رسالت کا سلسلہ منقطع ہو چکا ہمیشہ ہمیشہ کے لیے, اب کوئی نبی اور کوئی پیغمبر نہیں آئے گا. البتہ حضرت عیسیٰ علیہ السلام دنیا میں دوبارہ بھیجے جائیں گے بطور مسلمان کے, بطور ایک امتی کے, تو مقتدی کا درجہ امام سے بلند نہیں ہوتا. حضرت عیسیٰ علیہ السلام معراج کے رات آپ صلی اللہ علیہ وسلم کے پیچھے آپ صلی اللہ علیہ وسلم کی امامت میں نماز پڑھ چکے, مقتدی کبھی امام سے بڑا نہیں ہوگا. دوبارہ اتارے جائیں گے مصلحت کے تحت, لیکن بحثیت امتی کے, پیغمبر کے نہیں, اور بحثیت مسلمان آئیں گے. اس قرآن پاک کے تصور قیامت اور احادیث مبارک کے مطابق جو تصور قیامت ہے مجھے نہیں معلوم کہ ان سے انصاف کی کیا مراد ہے. اگر نیکسٹ سنڈے اس کو ذرا سا واضح کر دیں تو شاید میں جواب دے پاؤں. دوسرا انہی صاحب کا سوال ہے کہ ذوالقرنین اور یاجوج ماجوج سے کیا مراد ہے. میں اتفاق کی بات ہے کہ ابھی عرض کر چکا تھوڑی دیر پہلے, اور انہوں نے اس اپنے سوال کے بارے میں ایک خوبصورت چیز لکھی کہ اسے عالم الغیب سے ای میل سمجھیے. تو بہت اچھا, یہ سوال خاصا لمبا ہے. سورۃ طہٰ کی آیت کا ترجمہ وہ پوچھنا چاہ رہے ہیں. میں ضرور عرض کر دوں گا لیکن یہ تھوڑا وقت لے جائے گی, اور میں آپ کو غیر ضروری طور پہ یہاں بٹھانا نہیں چاہتا. اس کو نیکسٹ سنڈے انشاءاللہ میں عرض کر دوں گا. بلکہ اسی سوال کا دوسرا حصہ, اور دوسرا سوال بھی سورۃ طہٰ ہی کی ایک اور آیت کے بارے میں ہے. تو یہ دونوں آیات کا ترجمہ بھی انشاءاللہ میں بیان کر دوں گا, اور ان کی تشریح بھی کر دوں گا جن صاحب نے بھی یہ پوچھا ہے. اگلی اتوار تک کے لیے اجازت دینا انشاءاللہ, بشرط زندگی ملاقات ہوتی ہے. السلام علیکم.